आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
एउटा बाटो फराकिलो छ, बालमसम्म पुग्ने, अर्को बाटो यस्तो पनि छ, ख्रिस्ट येशूसम्म पुग्ने। कहाँ जाने, कता जाने, निर्णय गर हो, कहाँ जाने, कता जाने, निर्णय गर हो, कहाँसम्म जाने यात्री हो, मुक्तिको बाटो खोजेर।
यीशुमा मात्र प्रवेश
कहाँ सम्म जाने यात्री हो, मुक्ति को बाटो खोजेर कहाँ सम्म जाने यात्री हो, मुक्ति को बाटो खोजेर दुई बाटो बनिएको छ, बाटो बनिएको छ एउटा बाटो फराकिलो छ बालम सम्म पुग्ने, अर्को बाटो यस्तो पनि छ ख्रिस्ट येशु सम्म पुग्ने, कहाँ जाने कता जाने निर्णय गर हो, कहाँ जाने कता जाने निर्णय गर हो, कहाँ सम्म जाने यात्री हो, मुक्तिको बाटो खोजे
मित्र प्रभु येशू ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जय मसीह साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता यहाँहरूलाई थाहै होला कि हामी यी दिनहरूमा पवित्र धर्मशास्त्र बाइबलको अध्ययन नयाँ नियमको हेब्रूको पुस्तकबाट अध्ययन गरिरहेका छौं र आज हामी बाइबल अध्ययन हेब्रू 11 अध्याय 20 22 पदबाट अध्ययन गर्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ इसाकको विश्वास। हेब्रू 11 अध्याय 20 पदमा यस प्रकार लेखिएको छ, विश्वासद्वारा इसाकले याकुब र एसाउलाई तिनीहरूका भविष्यको बारेमा आशीर्वाद दिए। यो कुराको ध्यान दिनुहोस् कि इसाकको सम्बन्धमा अति नै कम कुरा बताइएको छ, विशेष गरेर जब यो उसको पिता अब्राहमसँग भेद देखाउने कुरामा हुन्छ। हामी इसाकको सम्बन्धमा के भन्न सक्छौ? उसले विश्वासको इच्छुकताको प्रतिनिधित्व गर्दछन्। इसाक उमेर पुगेका घोर जवान व्यक्ति थिए, सम्भवत 30 वर्ष उमेरका थिए जब उसको पिता अब्राहमले उसलाई वेदीमा चढाउन लगे। त्यसले निश्चय नै उसको इच्छुकताको दर्शाउँछ। लेखेको छ, विश्वासद्वारा इसाकले याकुब र एसाउलाई तिनीहरूका भविष्यको बारेमा आशीर्वाद दिए। इसाकको जीवनमा खास देखिने कुरा उसका छोराहरूलाई आशिष दिने कुरामा उसको विश्वास हो। हजुर, अहिले यो अति नै अनौठो सुन्न पर्ला, इसाक कुवा वा इनार खन्नेवाला व्यक्ति थिए। उसले निश्चित खास स्थानमा कुवा इनार खन्थे अनि शत्रुले त्यसको उसबाट खोसेर लैजान्थ्यो, फेरि उसले अर्को कुवा खन्थे, फेरि त्यसको पनि शत्रुले उसबाट खोसेर लैजान्थ्यो। धेरै तरिकाहरूमा उनी निष्पक्ष व्यक्ति विशेष थिए, तर उसलाई चरित्र चित्रण गर्ने कुरा थियो उसको इच्छुकता। इसाकले आफ्ना दुई छोरा याकुब र एसाउलाई आउनेवाला कुराहरूको विषयमा आशिष दिन इच्छुक भएका थिए, तर त्यहाँ तत्काल वर्तमानमा कति पनि कुनै कुरै थिएन जुनले उसलाई आफ्ना छोराहरूलाई आशिष दिन उत्प्रेरित गर्ने थियो। त्यहाँ कुनै त्यस्तो कुरो थिएन, त्यहाँ कुनै त्यस्ता कुरा तत्काल वर्तमान समयमा थिएनन्, तर इसाकले तिनीहरूलाई आउनेवाला कुराहरूको विषयमा आशिष दिए। त्यसपछि याकुबको विश्वासको बारेमा देख्नेछौ हेब्रू 11 अध्यायको 21 पदमा, विश्वासद्वारा मर्ने बेलामा याकुबले आफ्नो लौरोको टुप्पोमा घोप्टो परेर परमेश्वरको आराधना गरे र योसेफको प्रत्येक छोरालाई आशीर्वाद दिए। यो मानिस याकुब आफ्नो पितासँगको सम्बन्धमा र आफ्नो पुत्र युसुफको सम्बन्धमा र आफ्ना नातिहरूसँगको सम्बन्धमा विश्वासको जीवन जिएथे। तर उसको जीवनबाट चुनिएको त्यो एउटा कुरा तब भएथ्यो वा तब घटेथ्यो जब उनी मरिरहेका थिए। यो मानिस विश्वासका मानिस थिए भनी तपाईँले भन्न सक्नुभन्दा अघि वा पहिले तपाईँले यो मानिसको जीवनको अन्तसम्म पर्खनै पर्छ त्यो देख्नलाई। उसको मृत्युको समयमा उसले दुवै युसुफका छोराहरूलाई, उसका नातिहरूलाई आशिष दिए र उसले दण्डवत गरेर वा आराधना गरे आफ्नो लौरोको टुप्पामा अडेस लागेर। त्यो धेरै कुराहरू छन् जुन याकुबको जीवनबाट अवलोकन गर्न सक्छौ। उनी मानव स्वभावका एक उदाहरण हुन्, साथै यो तथ्यको पनि एक उदाहरण हुन् कि अनुग्रहद्वारा हामीले उद्धार पाएका छौ। यदि त्यहाँ परमेश्वरको अनुग्रह नभएको भए याकुब गुम हुने थिए, नष्ट हुने थिए। उसँग कुनै मानव सद्गुण थिएन, उसँग त्यस्तो कुनै असल कुरा थिएन, अनि हामी केहीसँग त्यस्तो कुनै कुरा छैन, कोहीसँग पनि त्यस्तो राम्रो कुरा छैन। मित्र, यो मानुष याकुब हाम्रा मानव स्वभावको तस्विर हुन्। आजकल हामी मनोविज्ञानमा जन्मपूर्वको ख्यालवास्ताको, जन्म सम्बन्धी ख्यालवास्ता र जन्मपछिको ख्यालवास्ताको बारेमा धेरै कुरा सुन्छौँ, अनि व्यक्ति विशेष जीवनको रूप दिने काममा यी कुराहरू कति धेरै महत्त्वपूर्ण छन्। हामी आजकल मनोविज्ञानमा यस्ता कुराहरू धेरै नै सुन्दछौँ। स्त्री विशेषज्ञ, मनोवैज्ञानिक वा मनोचिकित्सकले जन्मपूर्व बच्चाको ख्यालवास्ता, बच्चाको जन्ममा ख्यालवास्ता र तत्कालै बच्चाको जन्मपछि ख्यालवस्तामाथि अति नै धेर जोड दिन्छन्। हजुर, यी क्षेत्रहरूमा याकुबको जीवनको बारेमा के भन्न सकिन्छ त? बाइबलले हामीलाई भन्दछ, याकुब र इसाव तिनीहरूको आमाको गर्भभित्रै झगडा गर्दथे। जन्मभन्दा पहिले याकुब लडाईँ गरिरहेका थिए र जेठो पद ओहदाको पाउन कोसिस गरिरहेका थिए। उसले जन्ममा पनि लडाईँ गरे, अन्तिममा उनी बाहिर आमाको गर्भबाट धरतीमा निस्किआए। तर उनी आफ्नो दाजु एसाउको कुर्कुच्चा पक्रेर बाहिर निस्किआए। उनी कुर्कुच्चा पक्रने व्यक्ति थिए र उनी आफ्नो पूरा जीवनभरि त्यही नै थिए। साथै याकुब धोकेबाज थिए, उनी चतुर धूर्त व्यक्ति थिए। तर परमेश्वरले उसको जीवनको परिवर्तन गर्नुभयो, बदल्नुभयो। सर्वप्रथम यो मानिसको जीवनमा हामी यो कुरा देख्छौँ, उनी आफ्नो पितासँगको सम्बन्धमा धोकेबाज थिए। परमेश्वरले याकुबलाई आशिषको प्रतिज्ञा गर्नुभएको थियो तर उसले त्यसको लागि पर्खन सकेन। उसले यसको आफ्नो दाजु एसाउबाट अति नै धूर्त चलाकी साथ धोकेबाज विधिद्वारा हडप्पे, जुनले उसलाई आफ्नो घर छोड्न बाध्य गरायो र उसले बेतेलमा रात काटे। अनि उसलाई अति नै धेरै गृहविरहीले समात्यो, होमसिकले समात्यो, तर उसको जीवनमा कुनै बदलावले, परिवर्तनले स्थान लिएन। अरू त के, जब उनी आफ्ना मामा लाबनसँग रहन गए हारानमा, उनी अझै वास्तवमा आफ्नो चतुराई धुर्तैमा आश्रित भइरहेका थिए। तब परमेश्वरले उसलाई रोक्नु परेको थियो जब उनी अन्तिममा आफ्नो मातृभूमिमा फर्की आइरहेका थिए। त्यस रात परमप्रभु याबोकको खोल्सामा उसँग कुस्ती लड्नुभयो, अनि त्यस रात परमेश्वरले उसलाई लङ्गडा बनाउनुभयो। त्यसरी उहाँले याकुबलाई ठिक गर्नु परेको थियो। पछिबाट याकुबको जीवनमा हामी देख्छौँ जुन प्रकारको पाप उसले गरेथे, त्यही प्रकारको पाप उसका छोरा युसुफको जीवनमा उनी कहाँ घटेथ्यो। एक दिन उसका छोराहरूले याकुब कहाँ उसको प्रिय छोरा युसुफको कपडामा बाख्रा मारेर त्यसको रगतमा युसुफको कपडा चोबेर याकुब कहाँ यो भन्दै आए, के यो पोसक कपडा तपाईँको छोरो युसुफको हो? के तपाईँले यसको चिन्नुहुन्छ? अनि याकुब रुन लागे। जुन तरिकामा उसलाई छल गरिएको थियो, त्यही तरिकामा उसलाई उसका छोराहरूद्वारा छल गरे। जुन तरिकामा उसले छल गरेको थियो, त्यही तरिकामा उसलाई उसका छोराद्वारा छल गरे। यो सोच्न लगाउँदै कि युसुफ मारियो। तर यो मानिसको जीवनको अन्तमा हिब्रूको लेखकले याकुबका नातिहरू एप्राइम र मनस्यसँगको आफ्नो सम्बन्धमा उसको विश्वासको हामीलाई देखाउँछ। विश्वासैद्वारा याकुबले आफू मर्न लाग्दा, हजुर, उनी मृत्यु सयमा छन् र यो नै एक कुरो हो जुन तपाईँ उसको जीवनबाट टिप्न सक्नुहुन्छ र भन्न सक्नुहुन्छ, विश्वासैद्वारा याकुब। उसले युसुफका दुवै छोराहरू अर्थात् आफ्ना नातिहरूलाई आशिष दिए र दण्डवत गरे। यहाँ हामी देख्छौं यो पहिलो पल्ट हो कि उसको जीवनमा आज्ञाकारिता हुनेछ। यसले मलाई सधैँ रुचि जगाइदिएको छ कि उसले आफ्नो लौरोको टुप्पोमा अडेसिएर दण्डवत गरे। लौरो? कुन लौरो? किन लौरो? यो कुराको याद राख्नुहोस् कि उसलाई लङ्गडा बनाइएको थियो र उसँग एक लौरो थियो जुनलाई उसलाई हिँड्न सहायता गर्न सक्थ्यो। अरू त के, जब मृत्यु आयो यो मानिस भुइँमा पस्रेर मर्न चाहँदैनथे। याकुबको जीवनमा कुनै आशिष थिएन। यो पापको र छल कपट धूर्तता र दुष्टताको जीवन थियो अनि कुनै पनि आशिष परिणाम स्वरूप पापबाट कहिले पनि निस्किआउन सक्दैन। तपाईँ र मेरो निम्ति देख्नलाई महत्वपूर्ण कुरा यो हो, परमेश्वरले कुनै पनि जीवनलाई लिनु भएर त्यसको ठिकठाक पार्न सक्नुहुन्छ, सोझ्याउन सक्नुहुन्छ। जहाँ त्यहाँ दोधार र अन्यलता र छल छ, यदि प्रभु येशु ख्रिस्टमा विश्वासको लङ्गुर लगाइएको छ भने हामी उहाँलाई पकड्न सक्छौ,
हामी उहाँमा चिप्किरहन सक्छौ, अडिन सक्छौ। विश्वास याकुबको जीवनमा क्रियाशील थियो, तर त्यसको देख्नलाई उसको जीवनको अन्ततिर आउनुपर्छ। धेरै लामो समय पर्खनुपर्छ त्यो देख्नलाई। त्यसपछि हामी युसुफको विश्वासको देख्छौं। 11:22 विश्वासद्वारा युसुफले आफ्नो जीवनको अन्त्यतिर इसरायलीहरूका प्रस्थानको विषयमा उल्लेख गरे र उनका अस्थिको विषयमा आदेश दिए। म पूरा विश्वस्त छु कि हिब्रूको पुस्तकको लेखक र परमेश्वरको आत्माले युसुफको जीवनबाट धेरै घटनाहरूको चुन्न सक्नुभयो जुनले विश्वासको उदाहरणसहित स्पष्ट पार्दछ। हामी त्यो समयको उल्लेख गर्न सक्छौ जब यो मानिस युसुफ मिश्रमा थिए र जेलखानमा हालिए। तपाईँ सोच्नुहुँदो हो यो उसको लागि आखिरी वा अन्त हुन गइरहेको थियो। अनि त्यस समयमा हामी धेरैजना गुनासोमा शिकायतमा चित्कार छोड्ने थियौं, तर त्यो घटनाको यहाँ रेकर्ड गरिएको छैन। अनि यो मानिस युसुफको जीवनमा विश्वासको अरू धेरै उदाहरण छन्। ओ, युसुफसँग आफ्ना पिता याकुबको तुलनामा कति अलग भिन्नताको चरित्र छ। उसको जीवनमा कुनै दोष लान्छना खोटहरू छैन। मित्र, सम्भवत पुरानो नियममा ख्रिस्ट येशुको अति नै सबभन्दा नजिकको रूपकहरू लिने हो भने युसुफ भन्दा अरू कुनै छ जस्तो लाग्दैन, तर उसलाई कहिले पनि शास्त्रमा रूपकको रूपमा भनिएको छैन। यी दुई प्रभु येशु र युसुफको बीच अरूपता अति नै धेरै मिल्दोजुल्दो छ। युसुफ याकुबको सबभन्दा मनपर्दो प्रिय पुत्र थिए, जस्तो कि येशु पनि परमेश्वर पिताको अति नै प्रिय पुत्र हुनुहुन्थ्यो। युसुफले आफ्नो पिताको आज्ञा पालन गरे अनि प्रभु येशुले भन्नुभयो वा पिताको इच्छाको गर्न आउनुभयो। युसुफको दाजीहरूले उसलाई घृणा गरे अनि प्रभु येशु ख्रिस्टको बारेमा यो भनिएको छ, योहन 1:11 उहाँ आफ्नैहरू कहाँ आउनुभयो र तिनीहरूले उहाँलाई ग्रहण गरेनन्। युसुफलाई आफ्नो पिता याकुबद्वारा आफ्ना दाजुलाई खोज्न पठाइएको थियो अनि प्रभु येशु यो पृथ्वीमा हराएकाहरूलाई खोज्न आउनुभयो। युसुफले आफ्ना दाजुहरूलाई भेटाए जो जंगलमा भेडा गोठालाहरू थिए। अनि येशु ख्रिस्ट जन्मनु भएको बेला रातमा हामी देख्दछौ भेडा गोठालाहरू आए। उसका दाजुहरूले युसुफको ठट्टा खिल्ली उडाए, उसलाई इन्कार गरे, अस्वीकार गरे र उसलाई मार्न मिलेमत्तो गरे, षड्यन्त्र रचे। अनि उही कुरा प्रभु येशु ख्रिस्टलाई पनि भए थियो। युसुफलाई दासत्वमा बेचिएको थियो अनि प्रभु येशुलाई 30 सेकेल चाँदीमा बेचिनु भएको थियो। युसुफको पोषक रगतमा चोपियो र रोमी सिपाहीहरूले प्रभु येशु ख्रिस्टको रगतम्य कपडाको पोषकको लागि जुवा खेले, पासो खेले। युसुफलाई मिश्रमा दासत्वमा बेचिएका थिए जहाँ परमेश्वरले उसलाई संसारको भौतिक तरिकामा बचाउन खड़ा गर्नुभयो। संसार शरीर र शैतानद्वारा परीक्षित हुनुभएपछि प्रभु येशु संसारको उद्धारकर्ता बन्न मृत्युमा जानुभयो। जब युसुफ मिश्रको देशमा प्रधानमन्त्री थिए, युसुफले मानिसहरूलाई अनिकालको बेलामा रोटी खानलाई प्रबन्ध गरिदिए। ख्रिस्ट जीवनको रोटी हुनुहुन्छ। जब मिश्रमा युसुफले अन्य जाति पत्नी पाए, प्रभु येशुले यो संसारबाट आफ्नो नाममा मानिसहरूलाई बोलाइरहनु भएको छ।
युसुफले आफैलाई आफ्ना दाजुहरूको सामने प्रकट गरे जब तिनीहरू मिश्रमा आए। त्यसै गरी कुनै दिन प्रभु येशूले आफै स्वयंलाई आफ्ना जातिहरू कहाँ ज्ञात गराउनुहुनेछ, प्रकट गराउनुहुनेछ। युसुफको बारेमा चाखलाग्दो कुरा यो हो कि उससँग सपनामा विश्वास थियो जुन उसलाई दिइएको थियो। जब उसलाई आफ्नो दाजुहरूद्वारा खाडलमा हालियो उससँग विश्वास थियो। जबसम्म उनी मिश्रमा थिए उससँग विश्वास थियो र विश्वासले नै उसलाई उसको जीवनमा आइपरेका सम्पूर्ण कठिन परिस्थिति सम्हालिराखेको थियो। तपाईँ सायद सोच्नुहुँदो होला कि उसको जीवनको अन्तमा उनी मिश्रसँग सन्तुष्ट हुने थिए, तर यो मानिसको निम्ति कति पनि यो कुरा सत्य थिएन। उसले भने उत्पत्ति 50:25 तब युसुफले इसरायलका सन्तानहरूलाई भने, परमेश्वरले तिमीहरूको हेर विचार गर्नुहुनेछ र तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानु र यो शपथ खान लाए, किन तिनीहरूले उसको त्यो शरीरलाई नै लगेर एप्राइमको मुलुकमा नपुरेको त? खाली हड्डी मात्र, अस्थि मात्र किन? कारण बिल्कुल स्पष्ट छ, किनभने यो मानिस युसुफ यस समयमा मिश्रका राष्ट्रिय हिरो थिए। तर त्यहाँ त्यो दिन आयो जब त्यस मिश्रमा एक फारो उदय भयो जसले युसुफलाई चिन्दैनथ्यो, जान्दैनथ्यो। अनि जब इसरायलका सन्तानहरूले मिश्र छोडे, तिनीहरूले आफैसँग उसका हाडहरू अस्थिहरू लिएर सामरीको देशको सिक्केममा पुरे। यसरी हामी देख्दछौ यी महान परमेश्वरको जनहरूको विश्वास।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रशंसाले आज हर पल तिम्रो महिमा गाउँछु, हर पल तिम्रो महिमा गाउँछु, कृष्ण लिएर आ भजन मगाउँछु प्रभु प्रशंसाले आज। आस्था राखेर टुटेको छु नम्र बनेर केवल यीशुमा आस्था राखेर, दर्शन देव प्रभु अभिलाषी छु यो दुखी को अर्जी सुनी देव दर्शन देव प्रभु अभिलाषी छु यो दुखी को अर्जी सुनी देव हर पल तिम्रो महिमा गाउँछु त्रिसनाली आ भजन म गाउँछु प्रभु प्रशंसाले आज अंजुली भरी पछता पियासु भोखी रहे छु ख्रीष्ट को चरण मां अंजुली भरी पछता पियासु भोखी रहे छु ख्रीष्ट को चरण मा विवशता का गोरेटो हरू मा ख्रीष्ट को मधुर आवाज सुन्न सकू मा विवशता का गोरेटो हरू मा ख्रीष्ट को मधुर आवाज सुन्न सकू हर पल तिम्रो महिमा गाउँछु त्रिसनालीएर आ भजन म गाउँछु प्रभु प्रशंसाले आज
श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98 4 70 35 679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।